खुकानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटासँगै श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक भूटानी शरणार्थी शिविरमा वितरित ऊर्जाको अवस्थामा केन्द्रित छ। ऊर्जाको अभावले भूटानी शरणार्थीलाई पारेको अप्ठ्यारोका बारेमा चर्चा गर्छौ।
भनेको टाइममा नानीहरूले खान पाउँदैनन्, पढ्न पाउँदैनन्, स्कूल जानु पनि अब गाह्रै हुन्छ, होमवर्क दिएको हुन्छ, त्यो होमवर्क गरेको हुँदैन छोराछोरीले।
ऊर्जाकै अभावले खाना बनाउन र पढ्न अप्ठ्यारो भोगेका शरणार्थीको समस्यासँगै ऊर्जाकै लागि दिएको कोइलाले स्वास्थ्यमा असर पर्यो भन्दै गुनासो गरेका शरणार्थीको कुरा पनि सुन्छौ।
नानी रिङ्गाटाले कैठम लडेर हामीले उठाएको पनि हामीसँग सत्य तथ्य छ।
भूटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यसअघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
पुनर्वासको सबै प्रक्रिया पूरा गरी शनिश्चरी शरणार्थी शिविरबाट हिँडेको एक परिवारलाई बिना जानकारी फेरि शिविरमै फर्काइएको छ। अमेरिका पुनर्वास हुन दशैंको टीकाको भोलिपल्ट हिँडाइएको शनिश्चरी शरणार्थी शिविर सेक्टर A5 छाप्रा नम्बर 24 का भीमराज विश्वको 6 जनाको परिवारलाई हिजो फर्काइएको हो। झापाबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन IUM को काठमाण्डुमा रहेको अस्थायी केन्द्रमा ल्याइएका विश्व परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको आग्रहमा मौखिक सूचना मात्र दिएर फर्काइएको हो। विश्व परिवारलाई गएको सोमबार अमेरिका उडाउने तयारी थियो, तर विमानस्थल जान झोलाहरू मोटरमा राखिसकेपछि 81 पुनर्वास स्थगित भएको सूचना पाएको विश्वकी छोरी अम्बिका विश्वले जानकारी दिनुभयो। शरणार्थी शिविर फर्काइएको विश्व परिवार अहिले शनिश्चरी शिविरमा रहेका आफन्तको घरमा ओतिएर बसेको छ। पुनर्वासमा जाने क्रममा घरका केही सामान बेचबिखन तथा केही सामान आफन्तलाई दिएर गएकोले विश्व परिवार आपतमा परेको छ। यसबारेमा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र उच्च आयोगले भने केही बताएको छैन। शरणार्थी शिविरमै बसेका तर शरणार्थीको रूपमा दर्ता नभएका भूटानीहरूको समस्या समाधानको पहल गर्न काठमाडौँ आएको शरणार्थीको टोलीले नेपाल सरकार र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगमा ज्ञापन पत्र बुझाएर आफ्नो समस्या जानकारी गराएको छ। टोलीले हिजो गृह मन्त्रालय अन्तर्गतको शरणार्थी समन्वय इकाईमा ज्ञापन पत्र बुझाएर आफूहरूको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ। ज्ञापन पत्र बुझ्दै इकाईका प्रमुख सुधीर कुमार शाहले यसबारेमा नेपाल सरकार गम्भीर रहेको बताउनुभयो। यसका लागि मन्त्री स्तरको निर्णय आवश्यक रहेको र आफूले माथिल्लो निकायमा जानकारी गराउने उहाँले बताउनुभयो। शरणापेक्षी शरणार्थी समन्वय समितिका संयोजक किशोर भण्डारीको नेतृत्वमा काठमाडौँ आएको 11 सदस्यीय टोलीले गएको मंगलबार शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगमा ज्ञापन पत्र बुझाएको थियो। टोलीले नेपाल मानव अधिकार संगठनमा पनि ज्ञापन पत्र बुझाएर आफ्ना समस्याबारे उकालत गरिदिन आग्रह गरेको छ। ज्ञापन पत्र बुझाएका शरणार्थी प्रतिनिधिहरूले आफ्ना मागमा सरकारवाला निकायहरूले गरेको पहलबारे तिहारपछि अनुगमन गर्ने निर्णय गरेको समितिका संयोजक किशोर भण्डारीले जानकारी दिनुभयो। टोली आजै झापा फर्केको छ। शरणार्थी शिविरमा 3,749 जना भूटानीले शरणार्थीको रूपमा दर्ता नपाएको समितिले जनाएको छ। दर्ताविहीनहरूले सहायता सामग्री पाउँदैनन्, यसले उनीहरूको जीवन कष्टकर छ। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानी राजा जिग्मे खेसर नामग्यालको हिजो बिहे भएको छ। 31 वर्षीय राजाको बिहे विमान चालक धोन्डुप ग्याल्सेन र सोनाम छुकीकी 21 वर्षीय छोरी जेटसुन पेमासँग भएको हो। 14 वर्ष अघि पारिवारिक वनभोजमा उनीहरू बीच भेटघाट भएको थियो। भूटानको पहिलाको राजधानी पुनाखाको गुम्बामा परम्परागत तरिकाले राजाको बिहे भएको हो। राजाको बिहेको अवसरमा विशिष्ट व्यक्ति, भूटानी नागरिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचारकर्मी तथा विदेशी पर्यटक गरी हजारौंको उपस्थिति रहेको विभिन्न अनलाइनहरूले खबर छापेका छन्। बिहे समारोहमा सुरक्षा स्थिति कड़ा पारिएको थियो। भूटानी राजा र रानी आज राजधानी थिम्पू फर्कनु भएको छ। भोलि थिम्पूमा राजाको बिहे मनाइने कार्यक्रम छ। भूटानी राजाले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ भने रानी बेलायतको लन्डनमा रहेको रिजेन्ट्स कलेजकी विद्यार्थी हुनुहुन्छ। राजाको बिहे भूटानीहरूले उत्साहजनक रूपमा मनाइरहेका छन्। रातको समयमा सड़कमा झिलिमिली बत्ती बालिएको छ भने राजा रानीको तस्विर समेत टाँगिएका छन्। विपक्षी दलका नेता छिरिङ तोपगेले राजाको बिहेमा सबै भूटानी खुशी भएको र बिहेले राजतन्त्रको निरन्तरताको प्रतिनिधित्व गरेको टिप्पणी गर्नुभएको छ। जिग्मेखेसर नामग्यालले राजा बनेको तीन वर्षपछि बिहे गर्नुभएको हो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अङ्कमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि ऊर्जाको अभावले भूटानी शरणार्थीलाई पारेको अप्ठ्यारोका बारेमा चर्चा गरौं। विभिन्न सहायता संस्थाको सहयोगमा भूटानी शरणार्थीको जीवन चलिरहेको छ। विश्व खाद्य कार्यक्रमले खाद्यान्न, एसियाली चिकित्सकहरूको संगठन आम्दाले स्वास्थ्य, कारितासले शिक्षामा सहयोग गरिरहेका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोगको सहयोगमा लुथरन विश्व महासंघले बस्ने छाप्रोको व्यवस्थापन सँगै शरणार्थीलाई आवश्यक ऊर्जाको सहयोग समेत गरिरहेको छ। खाना पकाउनका लागि 8 जनासम्मको परिवारलाई महिनाको 20 किलो बराबरको 1 बोरा कोइला, कोइला सल्काउन 1 घनो बाँस र आगो सल्काउन 1 लिटर मट्टी तेल दिँदै आएको छ। शरणार्थीले पाउने यो ऊर्जाको व्यवस्था अपुग भएको शरणार्थीको गुनासो छ। ऊर्जाकै अभावले खाना बनाउन र रातको समयमा पढ्न अप्ठ्यारो भएका शरणार्थीको समस्यासँगै साथी गोपाल गर्तौला,
शरणार्थीलाई खाना पकाउनका लागि दिइएको इन्धन पुग अबुग के छ त? आज यही सन्दर्भ र सेरोफेरोमा कुराकानी अगाडि बढाउने क्रममा अहिले म टिमाई शरणार्थी शिविर आइपुगेको छु। एकजना शरणार्थी युवा,
मेरो नाम बलबहादुर घले, सेक्टर D4 हट नम्बर 69 हो।
तपाईहरूलाई इन्धनको लागि जे जे चिज दिइन्छ नि त्यो कतिको समयमै अर्थात नियमित आइरहेको छ?
3-4 महिना अगाडि चाहिँ सबै कुरा सामानहरू त्यो पाउने हाम्रो फेसिलिटी, राशन फेसिलिटिजहरू सबै टाइममै आउँथ्यो, तर अहिले आएर चाहिँ जति पनि अब हामीलाई फेसिलिटी दिँदैछ, यही अहिले छुटेको फेसिलिटी फेरि दिँदाखेरि पहिले जति पनि रोकियो त्यो रोकेको चाहिँ अगाडि काटेको नदिने र त्यहाँदेखि उता कन्टिन्यू उता पाउने सोलिड मात्रै पाइन्छ अरे भनेको सुनेको थिएँ।
मट्टितेल चाहिँ?
मट्टितेल हामीलाई महिनामा 1 लिटर दिन्छ।
खाना पकाउनका लागि दिइने जुन कोइला हुन्छ नि त्यो सल्काउनका लागि बाँस कतिको नियमित रूपमै आइरहेको छ त?
बाँस चाहिँ अहिले बाँस पुरै बाँसको सोलिड हटिसकेको छ र कोइला चाहिँ भनेको महिना महिनामा दिइरहन्छ।
संस्थाहरूले यसरी दिने सामग्री समयमै दिएनन् भनेदेखि कस्तो समस्या भोग्नुपर्छ यहाँ?
हामीलाई स्पेसली चामल तेलहरू टाइममा दिएन भने हामीलाई खानु सफिसियन्ट हुँदैन, किनभने अब अलिअलि घरमा पैसा हुनेले त तेल सेल किनेर खान सकिहाल्छ, अब दिनै पछि किन्दा किन्दा पनि सकिँदैन, अनि क्याम्पमा भनेको अब पैसा प्रशस्त हुँदैन। जसको घरमा इनफ अब यसो अलिअलि खानेकुराहरू पुग्नको लागि अलिक पैसा बचाएर राखेको छ भने सायद अलिअलि खर्च गरेर किरासिनहरू किनेर अब यस्तै ग्यास लाइटहरू यस्तो यस्तो किनेर पढ्न सक्छ केटाकेटी, तर अब कसैको फ्यामिली त्यस्तो छ कि कोही मान्छे कमाउन जानै सक्दैन र उनीहरूलाई त अब पैसा चाहियो, उनीहरूसँग पैसा छैन भने चाहिँ गाह्रै हुन्छ पढ्नु, विद्यार्थीले पढ्न पनि पाउँदैन त्यति बेला।
तिमी शरणार्थी शिविरमै भेटिनु भएको एकजना महिला, इन्धनको रूपमा जे जे चिज तपाईँहरूलाई दिइने हो नि त्यो समयमै पाउनुहुन्छ तपाईँहरूले?
पाइँदैन।
मट्टितेलकै कुरा गरौँ न,
मट्टितेल त कोही बेला 4 महिना, कोही बेला 3 महिना, कोही बेला अब दिँदै दिँदैन।
बाल्ने खाना पकाउन चाहिने इन्धन समयमै नपाउँदा के कस्तो समस्या हुन्छ यहाँहरूलाई?
गाह्रो हुन्छ नि पढ्न भनेपछि, अब मट्टितेल दिँदैन, मट्टितेल नभएपछि बत्ती बल्दैन, बत्ती नबलेपछि गाह्रै हुन्छ, छोराछोरी पढ्न पाइएन, उज्यालो केही छैन भन्छन्, अब महिनामा भनेको टाइममा दिँदैन, 4 महिना 3 महिना दिँदैन।
यस्तो इन्धन सामग्री कति समयको अन्तरमा दिने गरिएको हो खासमा?
दिन त महिनै पछि दिनुपर्ने हो, तर त्यो महिनै पछि हुँदै हुँदैन।
समयमा नआएको बेलामा कसरी काम चलाउनु?
त्यताउदीको प्लास्टिकहरू खोजेर बाल्छौँ, किन्ने त अब पैसा पनि त भनेको बेलामा हुँदैन, एकदम समस्यै छ, किनभने अब भनेको टाइममा नानीहरूले खान पाउँदैनन्, पढ्न पाउँदैनन्, स्कुल जानु पनि अब गाह्रै हुन्छ, अब होमवर्क दिएको हुन्छ त्यो होमवर्क गरेको हुँदैन छोराछोरीले।
तिमाईपछि यहाँबाट करिब 70 किलोमिटर पश्चिममा रहेको शनिश्चरे शरणार्थी शिविर आइपुगेको छु। अहिले म यहाँ पनि केही शरणार्थीहरूसँग उहाँहरूले पाइरहनु भएको इन्धन पुग अबुग के छ, त्यसको आपूर्ति कतिको नियमित छ भन्ने बारेमै कुराकानी अगाडि बढाउँदैछु।
मेरो नाम श्याम कला खरेल, सेक्टर F4।
तपाईँहरूलाई यहाँ खाना पकाउनको लागि जे जे इन्धन दिइँदैछ नि त्यो कतिको पुग्दो छ?
पुग्दैन नि, अब किरासिन भनेको महिनामा 1 लिटर पाउने हो एउटा हटले, त्यसमा पनि कोही घरमा 4 परिवार भएर 4 दैला भएर छुटेर बसेको छ, एक एक धिप्री बाँड्दाखेरि 4 भाग लाग्छ, 3 दिन 4 दिन बाल्दा नानीहरूले पढ्दा त्यो सिद्धिन्छ, अनि नानीहरूले बेलुका त अँध्यारोमा के पढ्नु देख्दैनन्, अब अलिअलि छ खर्च भने यसो टसहरू के कोपरा बालेर बस्छन् पढ्छन्, छैन भने उनीहरूले स्कुलबाट आएर हतार 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 उनीहरूको होमवर्क गर्नु छ के छ उनीहरूले सक्नु पर्यो त्यो गरेर, बेलुका पढ्ने उनीहरूको छैन, दाउरा पनि किन्नु पर्यो, त्यो दिएका कोइलाले राम्ररी बाल्दाखेरि मैले चाहिँ फुटाएर राख्छु र राम्ररी बाल्छु, एकचोटिको 1 महिनाको जेठानी दिदीलाई दिन्छु, अब हामी पनि 2 परिवार भएर बसेका छौँ, एकचोटिको म ल्याउँछु 1 बोरा, 2 महिनामा पालो आउँछ हाम्रो, राम्ररी बाल्दा 10 दिन 12 दिन अथवा अलिक फारो भयो भने खाजा साजा बनाउनु परेन नि 15 दिन त्यसरी बालिन्छ त्यहाँबाट सिद्धिन्छ।
दुई महिनामा पालो आउँदो रहेछ, अरू 45 दिन चाहिँ?
अरू 45 दिन त अब कोही हिँडेका मान्छेका यसो भित्रका खाटहरू थोत्रा थोत्री केही भाँचकुच भएका वरेका देखा छन् भने तिनी काटो फारो गरेर राखो अनि त्यो दिएको ढुट्टो मुसेर गोबर खोजेर मिसाएर त्यसलाई बटारेर त्यो थपथाप गरो रुखका पातहरू झरेका हुन्छन् ती भेला गरेर ल्यायो आगो सल्कायो त्यसले पनि चिया उमालेर खायो। दुःखै गरेर बसेका छौँ सर हामीले यहाँनिर दुःख गरेका छौँ। अब जङ्गल जाँदा पनि त्यस्तै हुन्छ, अब ठुला ठालो काँचा दाउराहरू काट्नमा मिल्दैन। तर म जङ्गल गएको पनि छुइनँ र मलाई चाहिँ थाहा छैन, म जान्न पनि।
शनिश्चरे शरणार्थी शिविरको बीचतिर रहेको स्कूल नजिकै भेटिनु भएको एकजना युवा।
मेरो नाम पासाङ तामाङ, सेक्टर E1 हट नम्बर 46-47 बस्दैछु।
तपाईँलाई इन्धनको रूपमा जे जे दिन्छ नि त्यहाँनिर त्यो पुग्दो छ त?
हामी 10 जनाको परिवार छौँ अनि ठुलो मूल घरमा चाहिँ बुबा आमा र भाइ बुहारी एकजना नानी गरेर 5 जना परिवार बस्नुहुन्छ। अर्कै हटमा बसेको छु, 5 जना परिवार छौँ हामी। कोइलामा 1 महिना मम्मीहरूले लानुहुन्छ, 1 महिना म लान्छु। त्यो अब राम्रोसँगले अब दाउरा साउरा त्यो कोइलाहरू मिसाएर बाल्दाखेरि हप्ता 15 दिनसम्म चाहिँ दुःख सुख पुर्याइन्छ।
अरू बाँकी दिन चाहिँ?
बाँकी दिन अब त्यस्तै हो, अब यसो छ भने यसो चारोमा यसो दाउरा साटेर ल्याउने चलनहरू पनि छ, चारोमा यसो दाउराहरू साटेर ल्याउँछौँ। त्यही मसिनो कुड्क्यायो ओर्यो अनि त्यहीले बाल्छौँ अनि यसो पत्कारहरू भेला पार्यो अनि यसो सुकेको गोबरहरू भेट्यो अनि सुकेको गोबरहरू पनि ल्याएर बाल्छौँ।
शनिश्चर शरणार्थी शिविरमै भेटिनु भएको अर्को एकजना दिदी।
मेरो नाम छाई माया गुरुङ, सेक्टर D3 हट नम्बर 21।
खाना पकाउन र बाल्नको लागि जे जे चिज दिन्छ नि, जस्तो त्यो घामबाट भात पकाउने, कतिको पुग्दो छ त्यो सबै चिज?
त्यो सलरमा चाहिँ खाना पकाएर हामीले त्यति खाएको छैन, ठुलो परिवारमा अलिक पाक्नु नि गाह्रो गर्छ, राम्रो पाक्दैन अनि त्यही भएर हामी चलाउँदिनँ पनि। त्यही कोहीले बेला बेला सल्काउँछु अनि एक टाइममा चाहिँ बेलुका सल्काउँछु, बिहान सल्काउँदिन। बरु अलिअलि दाउराहरू यताउता गऱ्यो किन्यो, कोही कोही बेला चाहिँ अलिअलि यसो एक दुई पैसा कमाएर ल्याउँछ अनि त्यो पैसाले एक भारी दुई भारी किन्यो अनि बिहान बिहान चाहिँ आगो भुगो चुल्हामा, बेलुका बेलुका कोइला सल्काउँछु पाखै राखिदिन्छु, भित्र चाहिँ आँखै हेर्नु दिँदैन झले।
अब चाहिँ म बेलडाँगी शरणार्थी शिविरका एकजना उपसचिव यतिराज बराललाई भेट्न बेलडाँगी एक शरणार्थी शिविरमा रहेको उहाँको कार्यालय जाँदैछु। बरालजी, इन्धन पाउनुपर्ने समयमा नपाइरहेको प्रशस्त गुनासो सुनिएको छ शरणार्थी शिविरमा, खासमा स्थिति के हो?
कोइला चाहिँ पाइराखेकै छ, निरन्तर नै छ। त्यो सल्काउने बाँस दिने गरेका थियो, त्यो बाँस चाहिँ नभएको कारणले गर्दाखेरि थुप्रै समस्याहरू भइराखेका छन्।
समयमै सहायता सामग्री खास गरी इन्धन नपाएकै कारण पनि शरणार्थीहरू शिविर बाहिर मजदुरीका लागि जान बाध्य भएका हुन्।
काम गर्न बाहिर जान बाध्य छन् मान्छेहरू, अब कोइला सल्काउने उपाय केही पनि हुँदैन, त्यसले गर्दाखेरि विकल्प खोज्नुपर्छ, मान्छेले थोरै पैसा कमाएर खाने मेलो गर्नुपर्छ, गर्ने त्यो बाध्यता छ।
सहायता संस्था बज्र फाउन्डेशनले दिएको घामबाट खाना पाक्ने छाते चुलो र थर्मस पनि शरणार्थीले पाउने ऊर्जाको स्रोत हुन्। तर शरणार्थीले पाएका ऊर्जा सहयोग अपुग मात्रै होइन, गुणस्तरहीन भएको शरणार्थीकै गुनासो छ। ऊर्जाको लागि शरणार्थीलाई दिइएको कोइलाले स्वास्थ्यमा असर पर्यो भन्दै गुनासो गरेका शरणार्थीको कुरा सहित साथी सावित्रा ढुङ्गाना।
अहिले म टिमाई शरणार्थी शिविरको सेक्टर D3 आइपुगेको छु। यहाँको नाम थर चाहिँ के पर्यो?
मेरो नाम विजय बस्नेत हो, म सेक्टर D4 हट नम्बर 4 हो।
तपाईँहरूले जुन यो ब्रिकेट कोइला बाल्नुहुन्छ नि खाना पकाउनको लागि, कतिको धुवा आउँछ?
यो धुवा भनेको धेरै नै हुन्छ होइन, तर पहिले चाहिँ धेरै हुन्थ्यो, अहिले चाहिँ होइन हाम्रो रिफ्युजीले धेरै प्रक्रिया जानिसक्नु भएको छ र त्यसको धेरै रोकछेक गरिरहनु भएको छ, र पनि पोल्युसन त त्यति नै हुन्छ होइन, पोल्युसन त आइरहन्छ।
शरणार्थीको स्वास्थ्यमा कस्तो असर पारेको छ?
त्यसले स्वास्थ्यमा भनेको धेरै असर पार्छ होइन, वातावरणलाई त असर पारिहाल्छ, स्वास्थ्यमा पनि अब धेरैलाई अब खोकीहरू लाग्छ होइन, धेरै अब बच्चाहरूलाई असर पर्छ।
धुवा त खुबै चल्छ होइन?
हजुर, धुवा धेरै नै आउँछ। छाप्रामा भनेको छाप्राभित्र धेरै सल्काउनुहुन्न पनि होइन, त्यसलाई अलिकति आफ्नो घरबाट सेपरेटली नै सल्काइदिनुहुन्छ, त्यही भएर होइन अब बाहिर खेल्ने बच्चाहरूलाई पनि धेरै असरै परिरहेको हुन्छ, खाना बनाउनेहरूलाई धेरै समस्या पर्छ। जस्तै अब हामी सन्चै छौँ भने पनि त्यसको धुवा धुलोले गर्दा होइन हामीहरूलाई रुगा खोकी लाग्छ, मार्गीहरू लाग्छ, अब अरू रोगहरू पनि हावाको रोगहरू पनि लाग्छ।
एकजना महिला के पर्यो यहाँको नाम थर?
मधुमाया गुरुङ, सेक्टर D4 हट नम्बर 22।
तपाईँहरूले पाउनुहुने कोइला छ नि जुन ब्रिकेट कोइला, यसले स्वास्थ्यमा कतिको असर पारेको छ?
असर त कति असर पारेको छ नि, त्यो धुलो धुवाले, त्यो कोइला सल्काएपछि धुवाले नानीहरूलाई पनि पुरा यसो छातीको खराब भएर होइन बिरामी भएर नानीहरू पनि त्यसमा भएन, म आफैलाई पनि अलिकति असर गर्छ त्यो धुवाले चाहिँ, धेरै असर गरेछ नि धुवाले त, अब के गर्नु, पकाएर खानै पर्छ, नसल्काइ हुँदैन होइन, दाउरा भनेको टाइममा ल्याउनु पाइँदैन, अब टिकट खुलेको बेलामा मात्र ल्याउनु पर्छ, त्यो पनि बोक्ने मान्छे हुँदैन, एकजना अब नानीको बाबा यसो बाहिर फेरि काम गर्नुहुन्छ, त्यसले गर्दा यसो गाउँ हुँदै यसो मागेर पनि यसो केमा किनेर अलिअलि किनेर ल्याएर बाल्न सक्छु दाउरा।
कोइलाको चुलो चाहिँ कहाँ बाल्नुहुन्छ, भित्र कि बाहिर?
बाहिर निकालेर बाल्छु म, अहिले चाहिँ अब त्यो कोइलालाई म बाहिर सल्काउँछु, अलिक अलग्गै सल्काएर अलिक आफू अलग्गै बस्छु।
धुवाँ कतिको आउँछ?
आउँछ नि धुवा त आमा कति आउँछ धुवा त, पहिला चाहिँ भित्र सल्काउँथे, माथिलो घरकोलाई पनि असर परेर माथिलो घरको दिदी पनि निकै रिसाउनुहुन्थ्यो, यहाँ धुवा लगाएर अहिले भित्रबाट भनेर रिसाउनुहुन्थ्यो, अनि अब के गर्नु मेरो चुलै छैन, अनि अब त्यहीँबाट सल्काउनु पर्छ भन्थे, अनि अब आफूलाई पनि असर गर्थ्यो र भएन छिमेकीलाई पनि असर पर्थ्यो, छिमेकी पनि रिसाउँथे, अहिले चाहिँ भनेको अब भित्र सल्काउँदिनँ, चुलो आमाले दिनुभएको छ, त्यसले गर्दाखेरि बाहिरै सल्काउँछु, अलिक सुविधा भएको छ बाहिर सल्काउनु थालिकन चाहिँ, भले ल्याइहाल्छ, अब अलिक पर सल्काउनु पनि अब अरूको घरमा जान्छ, आफ्नै घरको छेउमा राख्नु पर्यो, आफ्नै घरमा छेउमा राखेपछि भित्र पसिहाल्छ, अनि असर त गर्छ।
सहायता संस्थाले भुटानी शरणार्थीलाई दिँदै आएको ब्रिकेट कोइलाको धुवाबाट भुटानी शरणार्थीको स्वास्थ्यमा के कस्तो असर पारिराखेको छ भनेर टिमाई शरणार्थी शिविरका केही शरणार्थीका कुरा सुन्यौं हामीले। अब एकैछिन बिर्तामोड, दमक र उर्लाबारी हुँदै हामी शनिश्चरै शरणार्थी शिविरतिर लागौं। अहिले म शनिश्चरै शरणार्थी शिविरमा आइपुगेको छु। एकजना महिला के हो नाम थर?
नरमाया राई हो, सेक्टर I2 नम्बर 10 हो।
तपाईँहरूले आगो सल्काउनको लागि पाउनुहुन्छ नि ब्रिकेट कोइला, यसबाट उत्पन्न हुने धुवाले के कस्तो असर पारिरहेछ?
अब त्यसको धुवाले टाउको दुख्छ, मार्की लाग्छ, त्यस्तै हुन्छ कोही बच्चाहरूलाई होइन, टिभीको लक्षणहरू देखियो पनि मेरो एउटा बच्चालाई त निक्लि पनि सक्यो, दबाई खाएर अहिले ठिक भइसक्यो।
अर्को एकजना महिला ब्रिकेट कोइला सल्काउँदा कतिको धुवा आउँछ?
कोइला बाल्दा त धेरै धुवा आउँछ, अनि पहिले त किरासिनहरू दिन्थ्यो, किरासिन दिनु पनि छोड्यो, अनि त्यो कोइला दिँदाखेरि बाँस दिन्थ्यो, बाँस त्यो कोइला बाल्नुको लागि भन्थ्यो, अहिले त बाँस पनि दिनु छोड्यो सर, अनि यसो दुःख गरेर अब सक्नेहरू यसो दाउराहरू सिटा सिटी खोजेर ल्याउनुहुन्छ।
यसले तपाईँहरूको स्वास्थ्यमा कस्तो असर पारिरहेछ?
कोइला बालेपछि साह्रै धुवा आउँछ, अब कोइला बालेपछि टाउको दुख्छ खालि टाउको, अब मलाई नि खोइ भातै कोइलाको धुवाले असर गर्छ, बढी टाउको दुख्छ।
शनिश्चरै शरणार्थी शिविरमै भेटिनु भयो कि? अर्को एकजना महिला,
मेरो नाम सुकमाया तामाङ हो, सेक्टर L1 हर्नबतिन हो।
तपाईँहरूले आगो सल्काउन ब्रिकेट कोइला त पाउनुहुन्छ, त्यसको धुवाले स्वास्थ्यमा कतिको असर पार्छ?
असर गरेको जस्तै लाग्यो, अब किनभने अब त्यो कोइला बालेपछि धुवा बढी आउँछ, धुवा बढी आएपछि अब टाउको दुख्ने, रिङ्गटा लाग्ने, हो यस्तै हुन्छ, उल्टी आउलो जस्तो हुन्छ, आइ पनि हाल्दैन, उल्टी आउलो जस्तो चाहिँ हुन्छ। अलिपरतिर बस्छु, अहिले त बुहारीहरूले गर्छ, बुहारीहरूले पकाउनुहुन्छ, अहिले त बुहारीहरूले सल्काउनुहुन्छ, खोकी लाग्छ, अनि खोकी लागेपछि रिङ्गटा लाग्छ, रिङ्गटालाई टाउको दुख्छ, अब कोइलाको धुवाकै पिरले त होला नि त, अनि अब टाउको दुख्नु थालेपछि केही देखिँदैन, रोम रोम आँखा रोम 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 हुन्छ।
अहिले म शनिश्चरै शरणार्थी शिविरको शिविर व्यवस्थापन समितिको भवनमा आइपुगेको छु। शिविर व्यवस्थापन समिति अन्तर्गतको स्वास्थ्य उप समितिका संयोजक हुनुहुन्छ।
मेरो टिकाराम सुवेदी हो, म अहिले हालमा शनिश्चरै F2।
यो सहायता संस्थाले शरणार्थीलाई आगो सल्काउनको लागि जुन ब्रिकेट कोइला दिइराखेका छन्, यसबाट निस्किने धुवाले शरणार्थीलाई कतिको असर पारिया छ?
अहिलेको हाम्रो हेल्थको अवस्था भन्ने धेरै एकदम नाजुक अवस्थामा छन्, र यो हामीलाई जुन यो ब्रिकेट भन्ने कोइला हुन्छ, यो कोइलाबाट चाहिँ बिहान हामीलाई 7 बजीदेखि लिएर 9 बजीसम्म क्याम्पमा बस्नलाई एकदम गाह्रो हुन्छ, र धेरै नानीहरूलाई रुगामर्कीहरू ज्वरोहरू आउने पनि प्राय यहीबाट चाहिँ भएको हामीलाई थाहा लाग्छ, जसमा यसको धुवा आउँदाखेरि हामीलाई क्याम्पमा हामी ठुलो मान्छेलाई पनि बस्न एकदम अप्ठ्यारो हुन्छ, किन बाक्लो घर छ, एउटा घरको लेसल काकेको धुवा चाहिँ सिधै अर्को घरको पल छिरेर चाहिँ अर्को घरमा पस्छ, कपडाहरू पनि कुनै राम्रोसँग राख्न मिल्दैन, सबै मैलाहरू लागेको हुन्छ, यो हरेक अब यो यस्तो हुन्छ, यो बाक्लो बाक्लो जाँदछ, त्यहाँ बढी मानिसहरू बिरामी भएका भेटिन्छन्, अब यसले यसको असर खोकिरहेका हुन्छन्, त्यो धुवामा अस्पटेर भागिरहेका हुन्छन्, यस्तो अवस्था मसिना नानीहरूलाई चाहिँ एकदम गाह्रो छ, त्यो नानीहरू कहाँ खेलिरहेको हुन्छ, कहाँ आउँछन्, त्यो धुवामा निकै बेर रमिँदाखेरि नानी रिङ्गटाले कोही ठाउँ लडेर हामीले उठाएको पनि हामीसँग सत्य तथ्य छ।
धुवाको कारणले बिरामी परेका शरणार्थी स्वास्थ्य संस्थामा चाहिँ कतिको जाने गर्छन्?
कोही चाहिँ अब ज्वरो आयो भनेर चाहिँ अब हस्पिटल गएका हुन्छन्, साधारण दबाईहरू दिएर गएका हुन्छन्, कोही निमोनिया भएर कोही कसैलाई चाहिँ अब आम्दा रेफर गरेको हुन्छ, आम्दाबाट दबाई पानी भएर चाहिँ केही दिन बसेर पनि आएका छन् कतिजना। दाउरा बालनलाई पनि धेरै असर हुन्छ भने अब हामी कोइला बालनलाई कस्तो हुन्छ त्यो तपाईँहरूले पनि आफै महसुस गर्नुहोला, त्यहाँ कति केमिकल मिसाएको हुन्छ, त्यो केमिकलको धुवा आउँदाखेरि कति गाह्रो पर्ला मसिनो नानीहरूलाई, ठुलालाई त ठिकै छ, नानीहरूलाई कति गाह्रोको कुराहरू होला, यो चाहिँ अब चिल्ड्रेन राइटहरूले पनि पत्तो चाहिँ पाउनुपर्ने कुराहरू हुन्। यो एक पक्षबाट राखिएको छ, जुन अब हामीलाई पहिला किरासिनको व्यवस्था थियो, स्टोभको व्यवस्था थियो, त्यसमा हामीलाई केही सुधार थियो, हामी धेरै समूह थियौँ र पनि त्यस्तो साह्रो हुँदैन थियो, जब हामीले ब्रिकेट आइकन चाहिँ हामीलाई धेरै समस्या परेको छ अहिले।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले ऊर्जाको अभावले भूटानी शरणार्थीलाई पारेको अप्ठ्यारो र ऊर्जाका लागि दिइने कोइलाका कारण आफ्नो स्वास्थ्यमा असर परेको शरणार्थीको गुनासो बारेमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएमएचि ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा भूटानको त्यतिखेरको जीवनशैली बारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
बेलनागी 2 शरणार्थी शिविरको सेक्टर एफमा आइपुग्दा एकजना दाईसँग मेरो भेट भयो।
मेरो कुलबहादुर राई हो नाम, बेलनागी 2 सेक्टर F1 हट नम्बर 122।
कुलबहादुर दाई, तपाईँको यहाँ कतिजनाको परिवार छ शिविरमा?
शिविरमा अहिले मेरै परिवार चाहिँ 4 छ, 2 नानी, श्रीमान श्रीमती।
तपाईँले सेक्टर एफको जुन ठेगाना भन्नुभयो यो त 20 यता आएर शरणार्थीको रूपमा नेपालमा रहेको ठाउँ ठेगाना भयो, त्यसअघि तपाईँको बसोबास कहाँ थियो?
त्यसअघि चाहिँ अब भुटान गेलिफुमा चाहिँ हामी बसेका थियौँ, गाउँ झुप्री, ब्लक भोर, डिस्ट्रिक्ट सर्भङ।
कस्तो ठाउँ गाउँ थियो?
त्यहाँ अलिकति हामी बसेकोमा पनि त्यति नराम्रो होइन, राम्रै ठाउँ हो, अलिकति डाँडा चाहिँ छ, डाँडा काँडाहरू भएको ठाउँ छ, वस्तुभाव चरणलाई पनि खुलाइ हो, यसो आवाजात गर्ने ठाउँ पनि धेरै खुलाइ नै हो।
तपाईँको त्यहाँ भुटानमा छँदा खाइन पाइनको मेलो के थियो?
खेतीपाती नै गर्ने नै हो, धान खेती, मकै खेती, कोदो, दाल, गहुँ, जौँ यस्तै नै हामी छरेर खान्थ्यौँ हामीले। अब त्यो खेती अहिले यहाँ आएर चाहिँ हामी हाम्रोबाट चाहिँ हराइरहेछ, बिर्सिम सक्यौँ होला। अब
स्कुल, अस्पताल, बजार कति टाढा थिए घर गाउँबाट?
बजार जानुलाई हाम्रो 2 चाहिँ बजार पुगिन्थ्यो, त्यहीँ बजारमै पर्छ हस्पिटल पनि, अनि यसो दुखाइ बिमार हुँदा त्यति हस्पिटल पनि त्यति जानु पर्थेन, त्यति दुख बिमार भएको पनि त्यति थाहा पाइएन, अनि यसो अलिअलि के बिमार हुन्छ सानोतिनो घरैमा त्यतिकै काम गरेरै पचाइन्थ्यो। स्कुलहरू चाहिँ मैले चाहिँ स्कुल पढिनँ, दाजुहरूले अलिअलि अलिअलि पढ्यो, 1-2 पढ्यो, तर दाजुहरू अहिले भुटानमै छ कोही, अनि कोही इन्डियातिर होला, कोही पुगे अस्ट्रेलिया पनि पुगिसके, अमेरिका पनि गइसके।
भुटानकै कुरा गर्दा त्यहाँ जस्तो सेनाले प्रहरीले एकदमै दमन गरो भनिन्छ नि, त्यो कस्तो थियो त्यहाँको त्यतिखेरको अवस्था?
खेती गरेर खाने मान्छेलाई चाहिँ त्यत्रो यो भएन, तर खासै हामी बस्न चाहिँ आउँथ्यो राति आउने, तर भित्रबाट हामी बाहिरै निस्किन्थ्यौँ, अनि बाहिर उनीहरू चाहिँ एकदम झडप गरेर हिँड्ने, अनि हामी चाहिँ भित्र सबै उठेर हिँड्नु थालेपछि पछि हामी मात्रै भयौँ, अनि हामी पनि हिँड्नु करै लाग्यो भनौँ न।
कस्तो अवस्थाको घरबारी छोडेर हिँड्नु भएको तपाईँले उहाँ?
बारी भनेको त अब अहिले हेर्दाखेरि हाम्रो जन्मथल पनि त्यही पर्छ, अनि अहिले यसो हेर्दाखेरि राम्रो, एकदम राम्रो उन्नत हुने बारी नै हो, तर त्यो छोड्दाखेरि अहिले सम्झिँदाखेरि भने चाहिँ अब धेरै दुःख लाग्छ। म यसरी बस्दाखेरि मेरो सम्झना त्यहीँ पुगिरहन्छ, त्यहीँ डुलिरहन्छ, म यहाँ काम गर्छु तर मन उहीँ पुगेको हुन्छ मेरो, अनि त्यहाँको अब एउटा हामी नागरिक थियौँ, अहिले नागरिक भने के हो भन्नु जस्तो भइसकेछ।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भूटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी सिप जाँगर भएका शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिर लागौं।
शिविरभित्र अहिले म टिमाई शरणार्थी शिविरको सेक्टर B3 आइपुगेको छु। बाटोकै छेउमा एकजना महिला मेसिनमा हुनुहुन्छ, के हो नाम थर यहाँको?
मेरो नाम सावित्रा मङ्गर हो र म सेक्टर B3 हट नम्बर 22 बस्छु, र मेरो पेसा चाहिँ अब यही हो, मेसिनमा अब कपडा सिलायो बस्यो। अब पहिला चाहिँ मैले ट्रेनिङ सिकाउँथेँ यहाँ ब्रेपमा, धेरैजना गाउँको महिलाहरू, यहाँ क्याम्पको महिलाहरू त्यसरी सिकाउँथेँ, 4-5 ग्रुप गरेर बिहान 7 बजीदेखि बेलुका
तीन बजीसम्म सिकाइयो अनि अहिले हालमा गएर चाहिँ अब यो टिमाई क्याम्प चाहिँ अब सार्ने भन्दाखेरि चाहिँ हामीले अहिले त्यो ट्रेनिङ स्टप गरेर अहिले चाहिँ मेरो घरमै आफ्नै पेसा गरेर घरमै अब कपडाहरू सिलाएर बस्दैछु।
तपाईँले चाहिँ कहाँ सिक्नुभयो?
पहिला यो पेसा चाहिँ मैले यही टिमाई क्याम्पमै सिकेको। ब्रेप भन्ने संस्था थियो हाम्रो र त्यही संस्थाले सिकाउँथ्यो हामीलाई र अनि आफूले सिकेर अरूलाई पनि सिकाउनु सकियो भनौँ न, त्यसमा खुसी नै छु।
अरूलाई सिकाउन थाल्नु भएको चाहिँ कति भयो यो काम?
3 वर्ष जस्तो सिकाइयो।
के सिलाउनुहुन्छ?
दाउरा र कोट चाहिँ अब सिकिएन र सिलाइएको छैन, प्राय अरू चाहिँ सबै नै सिकेको छौँ।
अहिले यो सिलाउँदै हुनुहुन्छ नि, कुर्ता जस्तो छ, कति लिनुहुन्छ कुर्ता सलवारको?
250 रुपियाँ लिन्छौँ, 350-350 पनि लिन्छौँ।
एक दिनमा कति जोडी यस्तो कुर्ता सुरुवालहरू सिलाउन सक्नुहुन्छ?
खै अब धेरै चाहिँ नभनौँ, यसो 1-2 जोडी 2-3 जोडीसम्म चाहिँ।
तपाईँले सिक्नु भएको यो पेसाले, यो व्यवसायले, यो कामले कतिको फाइदा पुगिरहेछ?
यो त अब कहाँ हो कहाँ हो नि हो, अब फाइदा त अब आफ्नो श्रीमानहरूलाई रुपियाँ पैसा होइन, झिझ्याइरहनु पर्दैन, मागिरहनु पर्दैन, आफ्नो साग सब्जी खानु यताउता आफूले लाउनु ओर्नु सबै यसैबाट नै चलाइरहेको छु।
तपाईँको सरदर दिनमा कमाइ चाहिँ कति हुन्छ?
दिनमा हुन्छ 400-500, नगर्दा पनि अब होइन मजाले गर्यो भने बेसी पनि हुन्छ। कपडा सिलाउने काम चाहिँ एकदमै सजिलो, सबैभन्दा अरू काम अब घाममा डढ्नु परेन, पानीमा भिज्नु परेन, अनि त्यस कारणले गर्दा यही काम चाहिँ सजिलो रहेछ भनेर हामीले अरू महिला दिदी बहिनीहरूलाई ट्रेनिङ दिँदा पनि एकदम यो कुराहरू स्पष्ट गरेर दिन्थ्यौँ। हामीले कति साह्रो इन्कमिङ दियो मेरो यत्रो 18-19 जना परिवारलाई चाहिँ होइन, यति खुसीमा मैले यही शिल्पकलाबाट चाहिँ अब उहाँहरूलाई खुसी राख्नु सफल भएको छु र त्यति मात्रै नभएर आफूले सिप सिकेकोले गर्दा साथीभाइलाई सिप बाँड्नु सफल भएँ।
तपाईँका ग्राहकहरू त यता छरछिमेकीहरू त आइहाल्लान्, यो शान्तिनगरको बस्तीदेखि पनि आउँछन्, शिविर छेउको बस्तीदेखि पनि?
पहिला त धेरै नै आउनुहुन्थ्यो, अहिले चाहिँ शान्तिनगर चाहिँ अब नजिक क्याम्पको नजिक भएकोले गर्दाखेरि हामीले धेरैजनालाई शिल्पकलाहरू बाँडेको छौँ। अहिले हामीले सिकाएको मान्छेले उहाँ शान्तिनगरमा गएर सिकाइरहेको छ, अनि त्यस कारणले गर्दाखेरि अब अहिले उतै पाउनुहुन्छ र अहिले चाहिँ धेरै घटेको छ।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग हुनुहुन्छ बेलडाङ्गी 1 शरणार्थी शिविर सेक्टर A2 छाप्रा नम्बर 316 का विजय राई।
कतिले नसुनेको ठाउँको खबरहरू सुन्न पाइन्छ, जस्तै हामीदेखि यहाँदेखि धेरै टाढा रिसेटल भएर गएको मान्छेहरूको बारेमा के भइरहेछ, यही नजिक भएको जस्तो भएर सुन्न सकिरहेछ, त्यही नै ठुलो कुरा हो। अहिलेसम्म क्याम्पमा भएको प्रतिभाहरू जस्तै देखाइदिनु, त्यस्तै अझै अरूहरू कति प्रतिभा भएको बच्चाहरू होइन लुकेर बसेको छन्, उनीहरूको अझै यो सुन्नु पाए झन् राम्रो हुन्थ्यो। जस्तै अहिले ड्रग एब्युजको कुरा आइरहेछ, कार्यक्रमबाट उठाउँदाखेरि अब के भन्नु, पब्लिकमा अब रिफ्युजी क्याम्पमा जस्तै अवेरनेस ल्याउनको लागि प्रोग्रामहरू, जस्तै यहाँ अरू समस्यामा पर्दाखेरि त्यो जो हामीले इन्फर्मेसनहरू पाइन्छ, त्यस्तै कुराहरूलाई होइन अब तपाईँहरूले सन्देशपूर्वक सुन्ने भनेको धेरै नै हुन्छन्, उनीहरूलाई अब यस्तो यसको बारेमा केही अवेरनेस प्रोग्रामहरू गरिदिनु भयो भने झन् राम्रो हुन्छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईंले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौं। पर्खी बस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदादेव कोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु। नमस्कार।